अरे यार बुझ न यो दिल दुख्यो रप रोएं पल पल छेण छेण में लग्से चुक्यो रप रोएं अरे यार बुझ न यो दिल दुख्यो रप रोएं पल पल छेण छेण में लग्से चुक्यो रप रोएं बसंत को बाहर में बाँच्ने रहर कसलाई हुन्न बसंत को बाहर में बाँच्ने रहर कसलाई हुन्न ओइलिएर आधा जीवन सुक्यो र पो रोएं पल पल छेण छेण में लग्से चुक्यो र पो रोएं त्यो नयन में नजर जुधाई हेर्न गाह्रो लाग्छ त्यो नयन में नजर जुधाई हेर्न गाह्रो लाग्छ ठाडो सिर्यो तिम्रै सामु झुक्यो र पो रोएं पल पल छेण छेण में लग्से चुक्यो र पो रोएं जान्दिन म ओठमा मात्रै हाँसो झुन्ड्याउन जान्दिन म ओठमा मात्रै हाँसो झुन्ड्याउन हाँसो खुशी जीवनबाटै लुक्यो र पो रोएं पल पल छेण छेणमा लग्से चुक्यो र पो रोएं तिलपिल तिलपिल सकेसम्म रोकाएकै थिएँ तिलपिल तिलपिल सकेसम्म रोकाएकै थिएँ भक्का निदै मनको गाँठो फुक्यो र पो रोएँ अरे यार बुझ न यो दिल दुख्यो र पो रोएँ पल पल छेण छेणमा लग्से चुक्यो र पो रोएँ हाल जापानमा रहनुभएका बेनी म्याग्दीका श्रोता म्याग्देली रामको सामग्री थियो यो एक दर्शन शास्त्रका प्राध्यापक कक्षामा प्रवेश गरे आफू बस्ने कुर्ची उठाए र टेबलमाथि राखे आज केही फरक परीक्षा लिँदैछु उनले आफ्नो कक्षालाई जानकारी गराए त्यसपछि अगाडि ब्ल्याकबोर्डमा लेखे यो कुर्ची यहाँ छैन भनेर प्रमाणित गर सबै विद्यार्थी सोच्न थाले कापी कलम लिएर कसिएर लामा लामा जवाफ लेख्न थाले मात्रै एकजना विद्यार्थी जो 30 सेकेन्ड नपुग्दै उठे उत्तर पुस्तिका बुझाए र गए भोलिपल्ट उत्तर पुस्तिका जाँचेर रिजल्ट लिएर प्राध्यापक आए मात्रै एकजनाको जवाफ उत्कृष्ट छानियो जुन तिनै विद्यार्थी थिए जसले 30 सेकेन्डमा उत्तर पुस्तिका बुझाएका थिए उनले जवाफमा मात्र यति लेखेका थिए कुन कुर्ची कहिलेकाहीँ एकदमै कठिन र जवाफ दिनै असम्भव प्रश्नलाई मात्र एउटा सरल चतुर जवाफले पराजित गर्न सकिन्छ ब्ल्याकबोर्डमा लेखेको यो कुर्ची एउटा शब्द मात्रै हो त्यो कहीँ कतै छैन जुन कुर्ची छ त्यो टेबलमाथि छ नमस्कार अनि स्वागत अभिवादन रन्सी मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुभाषमा निर्माता रन्सी अनि प्रस्तुता प्रदीप गिरी यस कार्यक्रमलाई अब रेडियो पालुङ 107.2 मार्फत मकवानपुर र आसपासका श्रोताहरूले पनि सुन्न सक्नुहुनेछ रेडियो पालुङबाट हामीलाई सुनिरहनुभएका आदरणीय श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ
तिम्रो आँखामा सुहेरी हाँस्ने दिन न आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन न आओस् तिम्रो आँखामा सुहेरी हाँस्ने दिन न आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन न आओस् तिम्रो माया भुलेर हर सँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै सागर को
मोती है ना
जुन को
ज्योति है ना मन भीतर को मीठो माया दियो
आकाश हरे सहन्छु दुखै परे सहन्छु तर तिमी हुनु पर्छ मेरो हस्ने दिन न आओस् बाँच्ने दिन न आओस्
तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु
जीवन सफल हुन्छ तिमीलाई पाए
एक पल ज्यादा रहने छैन यदि मैले तिमीलाई गुमाए
तिम्रो आँखामा सुहेरी
हाँस्ने दिन नआओस्
तिमीलाई रुवाई रुवा सँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस्
पिरतीका मनका कुरा लुकाएर बस्छौ कति आफू हाँसी पिरतीलाई रुवाएर बस्छौ कति पिरतीका मनका कुरा लुकाएर बस्छौ कति आफू हाँसी पिरतीलाई रुवाएर बस्छौ कति तिम्रै घरको बाटो पर्यो आउँदा जाँदा देख्छु सधैँ तिम्रै घरको बाटो पर्यो आउँदा जाँदा देख्छु सधैँ एक दिन होइन सधैँभरि लजाएर बस्छौ कति आफू हाँसी पिरतीलाई रुवाएर बस्छौ कति केही खोज्छन् ती परेली फक्रेको छ जवानी झन् केही खोज्छन् ती परेली फक्रेको छ जवानी झन् सारा चाह यौवनका दबाएर बस्छौ कति आफू हाँसी पिरतीलाई रुवाएर बस्छौ कति अमूल्य यो जिन्दगीमा प्रेमलाई मिसाइदेऊ अमूल्य यो जिन्दगीमा प्रेमलाई मिसाइदेऊ चुपचाप सपनीलाई नचाएर बस्छौ कति आफू हाँसी पिरतीलाई रुवाएर बस्छौ कति जोडौं नाता सुमधुर सम्बन्धमै रहिरहोस् जोडौं नाता सुमधुर सम्बन्धमै रहिरहोस् दिन रात मलाई यादमा अल्झाएर बस्छु कति पिरतीका मनका कुरा लुकाएर बस्छु कति आफू हाँसी पिरतीलाई रुवाएर बस्छु कति अर्जुन चौपारी स्याङ्जा घर भई हाल मरुभूमिको छातीबाट लेख्नु भएको छ श्रोता रमेश अर्यालको सामग्री थियो यो जिन्दगीदेखि हरेस खाएर जागिर नाता सम्बन्ध सबै त्यागेर जीवन त्याग्नु अघि भगवानलाई अन्तिम पटक पुकार्दै एक व्यक्तिले भने भगवान हरेस नखाने बस एउटा कारण देऊ उनले जे जवाफ पाए त्यो निकै सुन्दर जवाफ छ यो सामग्री राख्नेछौ एकैछिन पछि
मेरो जीवन यस्तो होस् मेरो जीवन यस्तो होस् मेरो जीवन यस्तो होस् हरेक दिन फरक हो मेरो जीवन यस्तो होस् मेरो जीवन यस्तो होस् मेरो जीवन यस्तो होस् हरेक दिन फरक हो पीर व्यथा सबै हराओस् हरेक रात सरस हो बाँच्न पाऊ हरेक दिन सबैलाई खुशी पारेर हाँस्न पाऊ हरेक छिन गर्वले शिर उठाएर साँझमा दिनभरिका सुकर्मलाई खेलाउँछु भोलि उठेर गर्ने कामको योजना बनाउँछु योठमा मुस्कान फैलेर सबैलाई घेरेको होस् योठमा मुस्कान फैलेर सबैलाई घेरेको होस् मेरो जीवन यस्तो होस् मेरो जीवन यस्तो होस् हरेक दिन फरक हो
Oh,
तिमी जस्तै कठोर भए तिम्रा याद अचेल भिजी रन्छ सिरानी यो हर रात अचेल तिमी जस्तै कठोर भए तिम्रा याद अचेल भिजी रन्छ सिरानी यो हर रात अचेल हरायो रे ओठको मुस्कान भेट्ने जति सोच्छन् हरायो रे ओठको मुस्कान भेट्ने जति सोच्छन् छुट्यो भनु कसरी म हाम्रो प्यार अचेल भिजी रन्छ सिरानी यो हर रात अचेल त्याग पनि माया नै हो परिभाषा सुन्थे त्याग पनि माया नै हो परिभाषा सुन्थे के रहेछ साँचो माया जान्दैछु अचेल भिजी रन्छ सिरानी यो हर रात अचेल आफ्नै माया टुटेदेखि मुना मदन पनि आफ्नै माया टुटेदेखि मुना मदन पनि एकादेशको कथा जस्तै जस्तै लाग्छ अचेल भिजी रन्छ सिरानी यो हर रात अचेल मर्दा रहेछन् रहरहरू स्वप्न टुटेपछि मर्दा रहेछन् रहरहरू स्वप्न टुटेपछि लाग्न थाल्यो आफ्नै जीवन मलाई बोझ अचेल तिमी जस्तै कठोर भए तिम्रा याद अचेल भिजी रन्छ सिरानी यो हर रात अचेल झापा घर भई हाल अर्कैको देशमा लेख्नु भएको छ श्रोता विष्णु संग्रौलाको यसै सामग्रीसँगै फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा एक दिन मैले सबै कुरा छोडिदिने निदो गरे जागिर छोडिदिए नाता सम्बन्धहरू तोडिदिए आध्यात्मिकता त्यागिदिए जिन्दगी नै छोड्न चाहन्थे भगवानसँग अन्तिम पुकार गर्न जंगलमा गए भगवान मैले बोलाएँ म किन हरेस नखाऊ के तपाईँ मलाई एउटा कारण दिन सक्नुहुन्छ भगवानको आवाजले जति अचम्मित भए म त्यति नै अचम्म उहाँको जवाफले परे तिम्रो वरिपरि हेर भगवानले मलाई भन्नुभयो के तिमीले घाँस र बाँसलाई देख्यौ हजुर देखे मैले जवाफ दिए जब मैले घाँस र बाँसको बिउ रोपे यी दुवैको राम्रो ख्याल राखे भगवानले भन्नुभयो मैले यी दुवैलाई चाहिने प्रकाश दिए पानी दिए घाँस तुरुन्तै हुर्कियो मैदान पुरै हरियो सुन्दर भयो उता त्यति बेलासम्म पनि बाँसको बिउबाट केही उब्जेन तर मैले हरेस खाइन दोस्रो वर्षमा घाँस झनै जीवन्त र प्रशस्त भएर फैलिँदै गयो अझै पनि बाँसको बिउबाट केही निस्किएन तर मैले हरेस खाइन तेस्रो वर्ष अझै पनि बाँसको बिउबाट केही उब्जिएन मैले हरेस खाइन चौथो वर्ष बाँसको बिउबाट केही उब्जिएन तर मैले हरेस खाइन पाँचौं वर्षपछि बल्ल बाँसको सानो टुसा पलायो घाँसको तुलनामा त्यो टुसा अझै सानो र नगण्य थियो तर त्यसको मात्रै छ महिनामा त्यो बाँस हुर्केर 100 फुट अग्लो भयो बाँसले आफ्नो जरा हुर्काउन 5 वर्ष खर्चियो तिनै जराले बाँसलाई बलियो बनाए र बाँच्नका लागि चाहिने कुरा उपलब्ध गराए तिनै जराको आडमा हेर बाँस कति माथि पुगेको छ मैले मेरा सृष्टिलाई उनीहरूले सम्हाल्न नसक्ने चुनौती कहिल्यै दिन्न सायद तिमीलाई ख्याल छैन यतिका वर्ष तिमीले जुन संघर्ष र दुःख गर्यौ वास्तवमा तिमीले आफ्नो जरा हुर्काइरहेका थियौ। मैले बाँसमा हरेस खाइन, तिमीमा पनि हरेस खाने छैन। आफूले आफूलाई अरूसँग कहिल्यै पनि दाँजेर हेर्नु हुँदैन। बाँसको उद्देश्य घाँसभन्दा फरक थियो, यद्यपि यी दुवै मिलेर यो सुन्दर जंगल बनाएका छन्। तिम्रो पनि समय आउनेछ, बाँस जस्तै माथि पुग्नेछौ। भगवानलाई बीचमै रोक्दै मैले सोधे, म कतिसम्म माथि जान सक्छु? भगवानले उल्टे मलाई सोध्नुभयो, बाँस कतिसम्म माथि जान सक्छ? मैले भने, जतिसम्म सक्छ जान्छ। मुसुक्क हाँस्दै भगवानले भन्नुभयो, हो तिमी सके जति माथि जाऊ, एउटा महिमा बनाएर मलाई देऊ। जब उनलाई दिलमै राख्ने बन्दोबस्त भयो, उल्टै मेरो कोमल मुटु ध्वस्त ध्वस्त भयो। जब उनलाई दिलमै राख्ने बन्दोबस्त भयो, उल्टै मेरो कोमल मुटु ध्वस्त ध्वस्त भयो। ढकमकाएर फुलिराखो उनको यौवन देख्दा, ढकमकाएर फुलिराखो उनको यौवन देख्दा, जवानीको रंगरसमा मन मस्त भयो। उल्टै मेरो कोमल मुटु ध्वस्त ध्वस्त भयो। उनले मेरो निर्दोष मुटु चोरी लगेपछि, उनले मेरो निर्दोष मुटु चोरी लगेपछि, आज जीवन उनकै यादमा अस्त व्यस्त भयो। उल्टै मेरो कोमल मुटु ध्वस्त ध्वस्त भयो। मुटु भित्र यादहरूको भाइरसले भरिदा, मुटु भित्र यादहरूको भाइरसले भरिदा, स्वस्थ मुटु पनि आज अस्वस्थ भयो। उल्टै मेरो कोमल मुटु ध्वस्त ध्वस्त भयो। मेरो मुटु निचोरेर उनले मलाई फिर्ता दिइन्, मेरो मुटु निचोरेर उनले मलाई फिर्ता दिइन्, अर्कै रहेछ उनको दिलमा आज खुलस्त भयो। उल्टै मेरो कोमल मुटु ध्वस्त ध्वस्त भयो। यादहरू नै जिन्दगीको सफर भएपछि, यादहरू नै जिन्दगीको सफर भएपछि, म त पागल प्रेमी भएछु स्पष्ट भयो। जब उनलाई दिलमै राख्ने बन्दोबस्त भयो, उल्टै मेरो कोमल मुटु ध्वस्त ध्वस्त भयो। स्मारजस्थल पाँच गुल्मीका श्रोता, साहित्यिक अनुरागी कविन्द्र लम्सालको सामग्री थियो यो। वैवाहिक जीवनको 40 वर्षगांठ मनाइरहेका दम्पतिलाई कसैले सोध्यो, दुवैको एक एक इच्छा पूरा गरिदिन्छु, जे इच्छा छ माग। श्रीमान चाहिँले जे मागे त्यसले तपाईंलाई आश्चर्यचकित बनाउनेछ। यो कथा वाचन लगतै एउटा प्रश्न पनि राख्नेछौ, कृपया ध्यान दिएर सुन्नुहोला। एकैछिनमा राख्नेछौ यो सामग्री। भो नाव जुन मसँग लाडिन बसला प्रेम अनि गाह्रो होला टाढिन भो नाव जुन मसँग लाडिन बसला प्रेम अनि गाह्रो होला टाढिन धरती मेरो हो सिंगो आकाश तिम्रो भो धरती मेरो हो सिंगो आकाश तिम्रो भो दुई दिने रमझम अनि जुनीभर प्रताडिन बसला प्रेम अनि गाह्रो होला टाढिन हिन्ने बाटो नै आखिर कहाँ एउटै छ र हिन्ने बाटो नै आखिर कहाँ एउटै छ र जब दो बाटो आउँछ अनि फेरि पर्छ छाडिन बसला प्रेम अनि गाह्रो होला टाढिन धरती आकाशको संगम कहाँ हुन्छ र खै धरती आकाशको संगम कहाँ हुन्छ र खै जब मन यता तन उता पर्ने हुन्छ बाँडिन भो नआउ जुन मसँग लाडिन बसला प्रेम अनि गाह्रो होला टाढिन हाल साउदी अरबमा रहनुभएका चापुर दुई रौतहतका श्रोता श्रेष्ठ विरोधको यसै सामग्रीसँगै फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा एक दम्पति आफ्नो वैवाहिक जीवनको 40 वर्षगाठ मनाउने क्रममा एउटा रेस्टुरेन्टमा खाना खान गएका थिए खाना खाएर सकेपछि श्रीमानले बडो भावुक हुँदै प्राचीन समयको धेरै पुरानो तर सुन्दर देखिने लकेट सहितको सिखरी श्रीमतीको घाँटीमा पहिराइदिए दङ्ग पर्दै श्रीमतीले त्यस लकेटलाई हेरिन् हातले सुमसुमाइन् र आफ्ना दुई हातको सहाराले खोलिन् अचम्मैसँग लकेट भित्रबाट एउटा सानी राम्री परी निस्किन् चकित दम्पतिलाई सम्बोधन गर्दै ती परीले भनिन् तपाईँ दुवैको एक अर्काप्रतिको समर्पणले मलाई यस लकेटबाट निस्कने प्रेरणा मिल्यो म तपाईँ दुवैजनाको एक एकवटा इच्छा पूरा गर्न सक्छु माग्नुहोस् जे इच्छा छ माग्न सक्नुहुनेछ श्रीमतीले तुरुन्तै भनिन् कृपया मेरो श्रीमानसँग संसार घुम्ने रहर पूरा गरिदिनुहोस् परीले आफ्नो हातको छडी फनफनी घुमाइन् नभन्दै उत्तिनै खेर ती दम्पतिको अगाडिको टेबलमा फर्स्ट क्लास प्लेनको टिकट फ्रान्सको आइफल टावरदेखि इजिप्टको पिरामिड भारतको ताजमहल जस्ता ठाउँहरूको प्रवेशको टिकट सहित सबै तयार हो आफ्नो भाग्यमा विश्वास नै नलागेर श्रीमान श्रीमती अब कामदै एक अर्कालाई हेर्न लागे अब तपाईँको पालो परीले श्रीमानलाई भनिन् श्रीमानले एकछिन सोचे र भने मलाई माफ गर्नुहोस् तर यो भ्रमणमा साँच्चीकै आनन्द लिन र रमाइलो गर्न म अलिक तन्नेरी साथीको इच्छा राख्छु कृपया मेरी श्रीमतीलाई मभन्दा 30 कान्छी बनाइदिनुहोस् श्रीमतीको अनुहारमा हेर्दै परीले आफ्नो छडी घुमाइन् र श्रीमान त्यहीँको त्यहीँ 93 भए दुवै झिल्ल परे अब भर्खरै वाचन गरेको कथासँगै सम्बन्धित एउटा प्रश्न राख्दैछौ परीले आफ्नो छडी घुमाएपछि श्रीमान चाहिँको उमेर 93 पुग्यो भने विवाह गर्दा उनको उमेर कति थियो होला प्रश्न एकपटक फेरि परीले आफ्नो छडी घुमाएपछि श्रीमान चाहिँको उमेर 93 पुग्यो भने विवाह गर्दा श्रीमानको उमेर कति थियो होला यस प्रश्नको जवाफ हामीलाई हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com वा हाम्रो फेसबुक पेजमा म्यासेज गरी पठाउन सक्नुहुनेछ। यस प्रश्नको सही जवाफ र विजेताको नाम आउने साता सयौं श्रृंखलामा जानकारी गराउनेछौ। यसका साथै आजको कार्यक्रमबाट बिदा लिने बेला भयो। कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com। अर्को साता कार्यक्रमको सयौं श्रृंखला लिएर उपस्थित हुनेछौ। निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी बिदा चाहन्छौ। शुभरात्रि।
छुट्टो अब पहिले